الله الرحمن الرحيم. قال حدثنا علي بن عبد الله قال حدثنا سفيان قال حدثنا الزهري عن سعيد بن مسيب عن ابي هريره رضي الله تعالى عنه وعن شفاعها جميعا قال
امين
رسول الله
صلى الله عليه وسلم
ولا تناجشوا ولا يبيع الرجل على بيع اخيه ولا يخطب على خطبه اخيه ولا تسال المراه صلاه اختها لتخفى ما في الهها.
بسم الله الرحمن الرحیم. سیدنا حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ سے یہ روایت ہے، ارشاد فرماتے ہیں کہ منع فرمایا نبی کریم صلی اللہ علیہ وسلم نے یہ کہ کوئی شہر کا رہنے والا آدمی جنگل کے رہنے والے آدمی کو بیع کرے. یہ چند چیزوں کی ممانعت اس روایت کے اندر آئی ہے. اس میں پہلے نمبر کے اوپر ہے حاضر، یعنی جو شہر میں رہتا ہو، بڑی آبادی میں رہتا ہو، اس کو حاضر کہا جاتا ہے. اور بادی کہتے ہیں جو جنگل کے اندر زندگی گزارتا ہو، ایک دم چھوٹا سا گاؤں، وہ بادی کہلاتا ہے. کہ منع کیا نبی کریم صلی اللہ علیہ وسلم نے یہ کہ شہر میں رہنے والا آدمی کسی جنگل میں رہنے والے آدمی کو بیع کرے. اس ممانعت کی حکمت سمجھو، اگر شہری آدمی دیہاتی آدمی کا مال بیچنے لگے، اس کی شکل کیا ہوتی ہے کہ دیہاتی لوگ جو کاشتکار ہوتے ہیں، اس نے کاشتکاری کی، غلہ تیار کیا اور بیچنے کے لیے وہ شہر کی طرف نکلا. دیہات کے لوگ کافی لمبا سفر کر کے شہر تک پہنچتے ہیں. اب ان کو بڑی جلدی ہوتی ہے دیہات اپنے گھر واپس لوٹنے کی، بیل گاڑوں میں یا کسی اور سواری کے اوپر بڑی مقدار میں غلہ لاد کر یہ لوگ شہر پہنچتے ہیں. فکر ان کو یہ لگا رہتا ہے کہ جو مال لدا ہوا ہے بیل گاڑوں میں، اونٹوں پر، وہ کب ہلکا ہو جائے اور ہمارے ہاتھ میں نقد زید مجدہم کب آ جائے اور ہم جلدی سے واپس دیہات کب پہنچ جائے، یہ ان کو فکر لگا رہتا ہے. اس فکر کے اندر ان کی سعی یہ رہتی ہے کہ چاہے سستے دام میں بیچنا پڑے لیکن وہ غلہ بیچ کر کے دیہات واپس نکلنے کی تیاری کرتے ہیں. اب ایک شہری آدمی اس کو مل گیا، شہر کا تاجر، وہ اس دیہاتی کو یوں کہتا ہے، بھائی تیرے پسینے کی کمائی ہے یہ، سال بھر تو نے تیرے کھیت میں محنت کی، پسینہ بہایا، اب تو شہر میں بیچنے آیا، جلد بازی کیوں کرتا ہے؟ تیرا سارا اناج میرے پاس چھوڑ دے، میں اطمینان سے اچھے ریٹ پر بیچوں گا اور اچھے ریٹ کے اوپر بیچ کر کے میں تجھے پیسے دے دوں گا. اسی لیے تجھے گھر جانے کی جلدی ہے، سارا غلہ میرے گھر پہ چھوڑ دے، میرے گودام میں رکھ دے اور تو تیرے گھر دیہات واپس چلا جائے. मार्केट में अच्छा रेट देख करके मैं बेचूंगा और बेच करके फिर तुझे पैसे में पहुंचा दूंगा, मेरा भी इसमें इतना कमीशन हो जाएगा। इस तरह उसने वो देहाती के साथ बात की। अब ये देहाती बेचारा देहाती तो ऐसी शक्ल के लिए राजी हो जाए, तो ऐसी शक्ल करने के अंदर दो नुकसान है, इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया। पहला नुकसान ये है कि देहाती को बहुत सी मरतबा पैसों के लिए लंबा इंतजार करना पड़ता है, इसलिए कि उसने तो शहरी को हवाले कर दिया। अब शहरी मार्केट कब अप होगा, वो अप मार्केट देख करके, मार्केट कब ऊपर आएगा ये देख करके वो उसको बेचेगा, इसीलिए हो सकता है कि देहाती को पैसे के लिए लंबा इंतजार करना पड़े। और बाज मरतबा मार्केट की पोजीशन ऐसी होती है कि लंबे जमाने तक वो डाउन ही रहता है। अब वो देहाती देहात में बैठ करके रात दिन दुआ में मशगूल है, कब मार्केट ऊपर आवे, मेरा माल बिके और मुझे पैसे मिले। इसलिए कि काश्तकारों को आमदनी एक ही शक्ल में होती है, गल्ला बिकेगा पैसे आएंगे, और यहाँ तो गल्ला उसने शहरी को हवाले कर दिया। अब वो शहरी भाव देख करके बेचेगा, वहाँ तक ये बेचारा देहाती पैसे के लिए इंतजार कर रहा है, हालांकि इसको तो पैसे के लिए जल्दी है। तो एक नुकसान देहाती का ये हुआ कि उसको लंबे जमाने तक पैसों का इंतजार करना पड़ेगा, और खुद शहर में आकर वो जाके बेच देता तो भले 2-5 रुपये किलो पर कम, लेकिन नकद पैसे तो घर लेके जाता, गल्ला पूरा गाड़ा भर के लाया था तो जेब भर के पैसे तो लेके जाता, कम से कम इतना तो होता कि नकद साथ लेकर के जाता। अब यहाँ तो इंतजार में बैठे हुए है। दूसरा नुकसान क्या होगा कि लोगों को माल ज्यादा कीमत में मिलेगा, इसलिए कि देहाती ने खुद नहीं बेचा, उसने तो किसी शहरी को सौंप दिया। अब ये शहरी जब मार्केट अप होगा तब बेचेगा, इसीलिए शहर वालों को ये गल्ला ज्यादा कीमत के ऊपर मिलेगा। अगर ये देहाती खुद शहर में बेचने आता तो चूंकि उसको तो वापस जाने की जल्दी है, इसीलिए कुछ कम रेट में लेकिन जल्दी बेच के वो चला जाता, तो लोगों को फायदा हो जाता कि लोगों को कम दाम में गल्ला मिलता। इसीलिए ये दोहरे नुकसान, देहाती को नुकसान ये कि पैसे ताखीर से मिलेंगे, अहले शहर को नुकसान ये कि इनको गल्ला महंगा मिलेगा। इसलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया। लेकिन अगर अक्स शक्ल हो कि देहाती खुद बेचे मार्केट के अंदर, यानी वो गल्ला लेकर के आया शहर की मार्केट में पहुंचा और अपने हाथ से खुद बेच डाले, तो दो फायदे होंगे। नंबर एक, नकद पैसे मिलेंगे, और कहते हैं कि आज का अंडा कल की मुर्गी से बेहतर है, यानी कल आपको कोई वादा करे कि मैं आपको मुर्गी दूंगा, आज चाहे तो अंडा ले लो, तो भाई आज अंडा ही दे देनी, ये बेहतर है, कल अल्लाह जाने मुर्गी मिले ना मिले तो अंडे से भी जाएंगे, इसके लिए आज जो मिले वो ले लो। नंबर दो, शहर वालों को कम दाम पर माल मिलेगा। दूसरा फायदा यह है कि शहर वालों को कम दाम में माल मिलेगा। यहाँ एक मलहूजा ये सामने रहना चाहिए कि کہ عکس روایت میں جو الفاظ ہے اس کا الٹا ہو جاوے. مثلا شہری آدمی دیہاتی آدمی کے فائدے کے لیے خریدتا ہے تو یہ شکل جائز ہے. شہری آدمی دیہاتی آدمی کے فائدے کے لیے خریدتا ہے تو جائز ہے. مثلا ایک شہری آدمی کی دیہاتی آدمی سے دوستی ہو گئی, تعلقات استوار ہو گئے, اب دیہاتی کے گھر کے اوپر کوئی تقریب ہے, شادی ہے, اور وہ شاپنگ کے لیے خریداری کے لیے شہر آوے تو شہر کے تاجر وہ دیہاتی کو بیوقوف بنائیں گے اور بھاؤ زیادہ لیں گے, تو وہ اپنے شہری دوست کو کہے کہ بھائی مجھے فلاں 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 چیزیں خریدوا دو, تو شہری آدمی تو سب دکانوں سے کہاں سستا ملتا ہے, کہاں بھولے لال کی دکان ہے, سب اس کو معلوم رہے گا, اس لیے وہ لے جا کر مناسب ریٹ میں خریدوا دے گا اور دیہاتی کا اس میں فائدہ ہوگا. اگر دیہاتی ڈائریکٹ چلا جاتا تو شہری لوگ تو ہوشیار ہوتے ہیں, اندازہ لگا لیتے ہیں کہ کوئی گانوڑی آج آیا ہے, پھنساؤ اس کو برابر, اور جو ہے سستی چیز مہنگے دام میں بیچو, تو اس طرح وہ اس کو نقصان پہنچا دیتا ہے. اسی لیے اگر شہری آدمی دیہاتی کے فائدے کے لیے خریدے تو یہ شکل جائز ہے. ولا تناجشو, دوسرا حکم. نجش کس کو کہتے ہیں یہاں سمجھ لو, آگے مستقل باب بھی آ رہا ہے. نجش کا لغوی معنی ہے چھپی ہوئی چیز کو کورید کر کے نکالنا. کوئی چیز چھپی ہوئی ہو تو اس کو کورید کورید کر کے نکالنا, وہ نجش کہلاتا ہے. اصطلاح میں نجش کی دو تعریف ذہن میں رکھو. نمبر ایک, مشتری کو دھوکہ دینے کے لیے خریدنے کی صرف پیشکش کرنا. مشتری کو دھوکہ دینے کے لیے خریدنے کی صرف پیشکش کرنا, اس کی شکل سمجھو. مثلا آپ کی دکان ہے یا آپ بیچنے کے لیے نکلے, اب آپ کے یہاں کوئی گراہک آ گیا تو ایک آدمی آپ کا سکھایا ہوا, ٹرین کیا ہوا آپ کا دوست ادھر ادھر مارکیٹ میں گھومتا رہے گا, جیسے ہی آپ کے یہاں گراہک آئے تو وہ بھی آپ کی دکان پر آ پڑے گا, ٹپک پڑے گا. اب آپ اس گراہک کے ساتھ بات کر رہے تھے تو آپ نے گراہک کو کہا بھائی بول یہ کپڑا کتنے میں تجھے چاہیے, تو گراہک کی قیمت کی پیشکش کرے گا. اتنے میں وہ آپ کا آدمی ہے وہ بولے گا مہنگی قیمت, اتنے میں لینے تیار ہوں, حالانکہ وہ خریدنا نہیں چاہتا ہے, وہ خاموخہ بناوٹ کر رہا ہے. مثلا اگر واقعی مشتری 50 روپے میں وہ کپڑا خریدنے کی بات کرتا ہے تو وہ آپ کا سیٹنگ والا آدمی خود سے بولے گا 60 میں لینے تیار ہوں, بولو دو گے آپ؟ تو واقعی مشتری کیا سمجھے گا کہ یہ چیز واقعی 60 سے بھی زیادہ قیمت کی ہوگی, اس لیے تو دیکھو نا یہ دوسرا گراہک آ گیا نا وہ 60 میں مانگ رہا ہے, حالانکہ وہ حقیقت میں گراہک نہیں ہوتا ہے, وہ تو آپ کا سیٹنگ والا آدمی ہوتا ہے. یہ ہے نجش کی ایک شکل کہ مشتری کو دھوکہ دینے کے لیے خریدنے کی صرف پیشکش کرنا. دوسری تعریف ذہن میں رکھو, کسی چیز کے مصنوعی زیادہ دام لگاوے تاکہ دوسرے سن کر یہ سمجھے کہ یہ تو بڑی اچھی چیز ہے. کسی چیز کے مصنوعی زیادہ دام لگاوے تاکہ دوسرے لوگ سن کر کے یہ سمجھے کہ بھائی یہ تو بڑی اچھی چیز ہے. یہ ٹھگ لوگ کہلاتے ہیں, ٹھگ. ایسے پہلے بہت ہوتی تھی اس کی شکلیں, اب بھی کہیں کہیں ہوتی ہے، ٹھگ لوگ رہتے ہیں. یعنی دو بھائی تجارت کے لیے نکلے تو ایک بھائی بیچے گا، دوسرا بھائی دور دور گھومتا رہے گا، جیسے کوئی خریدنے کی بات کرتا ہے وہ آ جائے گا. اب لوگ تو نہیں جانتے نا، لوگ تو یہ سمجھتے کہ یہ بھی کوئی گراہک ہوگا آنے والا، اور وہ مصنوعی قیمت جو ہے پیش کرتا ہے تاکہ گراہک جو واقعی ہے ان پر یہ تاثر ڈالے کہ بھائی یہ چیز واقعتاً اتنی مہنگی ہوتی، تو بیچارہ پھنس جائے گا اور پھنس کر کے مہنگے دام میں وہ چیز خرید لے گا. ولا تناجشوا، اور تم آپس کے اندر نجش مت کرو، یعنی خریدنے کا ارادہ نہ ہو، خاموخا بھاؤ مت پیش کرو. تیسری شکل، ولا یبیع الرجل علی بیع اخیہ، اور اپنے بھائی کی بیع کے اوپر کوئی دوسرا آدمی بیع نہ کرے. کل اس کی تفصیلات ہو چکی. ولا یخطب علی خطبۃ اخیہ، اور اپنے بھائی کے شادی کے پیغام کے اوپر کوئی دوسرا آدمی شادی کا پیغام نہ دے وے. اس کی بھی تین شکلیں آپ کو بتا دی تھی، لیکن اس میں ایک بات اور زائد ملحوظ رکھو. خطبہ علی خطبہ، یعنی شادی کے پیغام کے اوپر شادی کا پیغام، یہ کب ممنوع ہے وہ اچھی طرح سمجھو. جب کہ دونوں یعنی پیغام دینے والا اور جس کو پیغام دیا گیا وہ، جبکہ وہ دونوں ایک دوسرے کی طرف میلان ہو چکا ہو، ایک دوسرے کی طرف میلان ہو چکا ہو، تو یہ خطبہ علی خطبہ ممنوع ہے. یعنی کہ کالو نے کالی کو پیغام دیا اور دونوں کا ایک دوسرے کی طرف میلان بھی ہو رہا ہے، اور اسی میلان کے درمیان کے اندر کوئی دوسرا آدمی پیغام دینا چاہے تو نہیں دے سکتا، چونکہ دونوں کا ایک دوسرے کی طرف میلان ہو چکا تھا، اس لیے پیغام نہیں دے سکتا. اور اگر میلان نہ ہوا ہو تو پیغام دینا جائز ہے. یعنی ایک کا دوسرے کو پیغام تو گیا لیکن میلان نہیں ہوا ہے تو جائز ہے پیغام دینا. حدیث شریف میں آپ نے اس کی ایک مثال پڑھی ہے، حضرت فاطمہ بنت قیس رضی اللہ تعالی عنہا، ان کی نکاح کا مسئلہ تھا. تو پہلے حضرت معاویہ نے شادی کا پیغام دیا، پھر حضرت ابو جہم رضی اللہ تعالی عنہ نے شادی کا پیغام دیا، دو دو حضرات نے پیغام دیا. اب یہ فاطمہ نبی کریم صلی اللہ علیہ وسلم کو مشورتاً پوچھنے گئی کہ حضور معاویہ اور ابو جہم دو کے پیغام آئے ہیں، میں کیا کروں؟ حضور کو اندازہ ہو گیا کہ فاطمہ کا دونوں کی طرف میلان نہیں ہے، یہ تو مشورتاً میرے پاس پوچھنے آئی ہے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فوراً ایک تیسرا پیغام دیا کہ فاطمہ اگر تم اسامہ سے شادی کرو تو کیسا رہے؟ اور ادھر حضرت اسامہ کو اشارہ کر دیا کہ تم فاطمہ کے ساتھ شادی کا پیغام دو، اور رشتہ ہو گیا، اور حضرت فاطمہ کے ساتھ، فاطمہ بنت قیس کے ساتھ حضرت اسامہ ابن زید کا نکاح ہو گیا. تو دیکھیے، پہلے سے دو پیغام آئے ہوئے تھے لیکن دونوں پیغام کی طرف میلان نہیں تھا، اس لیے خود نبی کریم صلی اللہ علیہ وسلم نے تیسرا پیغام دلوایا اور وہ تیسرے پیغام کی طرف میلان ہو گیا. اس میں ہوتا کیا ہے کہ لڑکی والے کیا کرتے ہیں کہ بھائی پیغام آ رہے ہیں، ابھی پیغام جمع کرتے رہو، پھر اب انہیں اس میں سے پسندیدگی کریں گے کہ کون لڑکا چلے ایسا ہے. پھر اس میں کیا ہوتا ہے کہ بعض مرتبہ لڑکی والے یہ بھی سوچتے ہیں کہ پیغام آنے دو، ابھی نہ مت کہو، یہ دونوں پیغام تو ایسے جو ہے تراوے ایسا نہیں ہے، لیکن اگر کوئی نہیں آئے گا تو پھر ان کو ہاں کہیں گے کاٹ کو مجبوری کے اندر، ورنہ دونوں کی طرف میلان نہیں ہے، لیکن ابھی نہ بھی مت کہو، कुछ दिन इंतजार करते हैं कोई और जगह से, आप जैसे किसी नेक साले का पैगाम आ गया तो ठीक है, नहीं आया तो मजबूरन इनको हाँ कह देंगे। इसलिए भी लोग पैगाम को पेंडिंग रख छोड़ते हैं। तो अगर ऐसा मामला हो तो नया पैगाम देना जायज है। वला तसअलुल मरअतु तलाक उख्तिया लितकफा माफी इनाइहा। कोई औरत अपनी बहन की तलाक का मुतालबा न करे ताकि अपने उस चीज को जो उसके बर्तन में है खुद उंडेल लेवे, अपने अंदर डाल लेवे। इसका मफहूम ये है कि एक शक्ल उसकी शौकनों के मसाइल है, ये शौकनों के मसाइल। दो बीवी है किसी की या तीन है या चार है। अब हर एक बीवी ये चाहेगी कि शौहर की मोहब्बत तवज्जो इनायात हर किस्म की अता सब मेरी ही तरफ हो, दूसरी की तरफ बिल्कुल न हो या कम से कम हो और ज्यादा से ज्यादा मेरी तरफ हो। ये हर शौकन की चाहत रहती है। इसलिए शौकन को अरबी में दर्रा कहते हैं द्वाद से, क्योंकि वो दूसरी शौकन को जरर पहुंचाने के चक्कर में हर वक्त लगी रहती है, इसीलिए उसको दर्रा कहा जाता है। अब ये एक शौकन अपने शोहर के कान भरती है, और इसीलिए कान भरती है ताकि शोहर दूसरी बीवी को तलाक दे देवे। जब शोहर दूसरी बीवी को तलाक दे देगा तो अब शोहर की तमाम चीजें पूरे तौर पर उस एक बीवी की तरफ मुतवज्जे हो जाएगी। ये तरीका अपनाने से मना किया गया कि जिस तरह रिस्क के अंदर है वह रिस्क मकसूम वल हरीस मारूम, इस तरह यहाँ भी यही है कि हर शौकन के मुकद्दर में जो जितना होगा वो उसको मिल के रहेगा। ये क्या तू साजिश और चक्कर चला रही है कि दूसरी शौकनों को तलाक हो जाए और शोहर तेरी अकेली का होकर के अकेले का होकर के रह जावे। ये चक्कर चलाने से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया। दूसरा मतलब समझो, एक मर्द की पहले से एक बीबी है, अब उसने दूसरी जगह शादी का पैगाम दिया। चूंकि शरीयत ने चार तक इजाजत दी है, अरब माशरे में तो ये चीज बहुत आम थी और है। अब जब दूसरी जगह के ऊपर उसने पैगाम दिया तो दूसरी औरत क्या कहती है, मैं निकाह के लिए तैयार तो हूँ लेकिन शर्त ये है कि पहले से पुरानी बीवी जो तेरे पास है वो एक एक्सपायर्ड डेट हो गई है, उसको तू तलाक दे दे तो मैं तेरे साथ निकाह करूँ। ये शर्त लगावे बाकायदा कि पहले पुरानी बीवी को तू तलाक दे दे तो मैं तेरे साथ निकाह करूं। इससे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया। ये गोया के एक माशरती खराबी की इस्लाह फरमाई नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने। जी बैइल मुजायदा, ये बाबे मुफाला में ले गए हैं मुजायदा। इसका दूसरा नाम है बाबु बैई मई यजीद, बाबु बैई मई यजीद। क्या मतलब, जो भी ज्यादा देगा उसको बेचने के बयान में, जो भी ज्यादा देगा उसको बेचने के बयान में। उसको हमारे उर्फ के अंदर नीलाम कहा जाता है, और गुजराती में उसको हराजी कहते हैं, हराजी। इसकी शक्ल ये होती है कि एक चीज मुश्तरी ने बेचने के लिए आम लोगों के सामने पेश की, उसके बाद एक आदमी ने बोली लगाई कि मैं इस चीज को इतने में खरीदता हूं, उसकी तरफ मेलान नहीं हुआ बाय का, बाय ने एक चीज मजमे आम में रख दी कि भाई ये चीज बेचने की है। अब एक आदमी ने भाव लगाया कि इतने रुपए में दूंगा, बाय का मेलान उसकी तरफ नहीं है। दूसरा आदमी भाव बतावे मैं इतने में खरीदूंगा, उसकी तरफ भी मेलान नहीं है। एक के बाद एक, एक के बाद एक बोलते जावे, ज्यादा भाव की ऑफर करते जावे, इसको कहते हैं बै उल मुजायदा, बै ए नीलाम, बै ए मैं यजीद। बहुत सी जगहों पर मस्जिद मदरसों की चीजों में नीलाम होता है, उसमें फायदा हो जाता है कि भाई एक घड़ी किसी ने मस्जिद में वक्फ की, अब खड़े होकर नीलाम कर लो, मार्केट में आप बेचोगे तो घड़ी के 300 आएंगे, लेकिन जुमा की नमाज के बाद नीलाम हो गया, ईदगाह में नीलाम हो गया और लोगों को कहा गया कि इसके पैसे मस्जिद में इस्तेमाल होने वाले हैं, तो लोग सवाब की नीयत से भी उस चीज की हैसियत से ज्यादा पैसे देंगे सवाब की नीयत से, और उसी में मस्जिद मदरसे का फायदा हो जाएगा। ये नीलाम कहलाता है, ये शरीयत की नजर के अंदर जायज अमल है। इस बात को बतलाने के लिए इमाम आली मकाम ने ये तर्जमतुल बाब कायम किया। बाज हालात में बेए मुजायदा लाजमी और जरूरी हो जाता है, बाज ऐसे हालात होते हैं कि बेए मुजायदा लाजमी और जरूरी हो जाते हैं। मसलन एक आदमी का इंतकाल हुआ, मीरास के अंदर एक ही भैंस छोड़ी मरहूम ने और 11 बच्चे छोड़े, तो अब क्या करेंगे? एक भैंस में और 11 बच्चे मुरीस वारिस, तो क्या करेंगे? अब लाजमी शक्ल ये है कि भैंस बेचो, पैसे आएंगे वो 11 वारिसों में तकसीम करो। ऐसे मौके के ऊपर नीलाम लाजमी और जरूरी हो जाता है। एक और शक्ल देखो, माले गनीमत के अंदर एक ही घोड़ा आया और गानीमीन कई कई हैं, सरिया गया था 15-20 का और एक ही घोड़ा गनीमत में आया और 15-20 सरिये के शुरका अफराद है, अब एक घोड़ा कैसे तकसीम करेंगे? तो घोड़े का नीलाम करो, जो पैसे आवे वो तमाम गानिमिन के दरमियान में तकसीम कर दिया जाए। तो बास सूरतों के अंदर ये नीलाम करना जरूरी और लाजमी हो जाता है। उसके बाद एक बारीक बात समझो, दुनियावी नीलाम और शरई नीलाम दोनों में फर्क है। दुनियावी एतबार से नीलाम क्या होता है? जो भी आखिरी बोली बोलेगा, जो भी आखिरी बोली बोलेगा वहां बे लाजिम हो जाएगी, खियार रुयत, खियार ऐब कोई चीज नहीं होगी। जैसे कि हुकूमत के बहुत से शोबे चीजों को नीलाम करते हैं, बैंक के बहुत सारी चीजों को जब्त करती है फिर बाद में नीलाम करती है, इनकम टैक्स डिपार्टमेंट भी बाज मरतबा बाज चीजों को जब्त करता है फिर उसका नीलाम करता है। इस तरह नीलामी हुकूमती शोबों में भी होती है। अब वहां क्या होता है कि हुकूमत अखबार में ऐलान देगी कि फुला जब्त शुदा चीज की नीलामी है, अब लोग वहां जाएंगे और एक रकम से नीलामी की इब्तिदा होती है। अब जो आखिरी बोली बोला यानी सबसे ज्यादा जो बोली बोला उसको वो चीज दे दी जाती है, न उसको खियारे रुयत हासिल न उसको खियारे ऐब हासिल। जो बड़ी बोली है उसके लिए अब उस चीज को खरीदना लाजिम हो जाएगा। ये दुनियावी नीलामी है। जिमनन बात अर्ज कर दूं, वल्लभ भाई पटेल को हमारे बारडोली वालों ने जो सरदार बनाया था वो इसी मसले के अंदर 1928 के 29 में जिस वक्त के ऊपर ब्रिटिश हुकूमत ने किसानों के ऊपर एक मखसूस किस्म का टैक्स आयद किया था और वो टैक्स तहरीक चलती थी बाकायदा कि भाई ये टैक्स हुकूमत का न भरा जाए, तो किसानों ने नहीं भरा तो जो जो किसान वो टैक्स नहीं भरते थे हुकूमत उनकी जमीनें जब्त करती थी और जब्त करके उसकी नीलामी करती थी ब्रिटिश हुकूमत। तो उस वक्त करम सत से वल्लभ भाई यहाँ आए और उनको सरदार का लकब देकर उनकी लीडरशिप में इस इलाके के किसानों ने अंग्रेजों के खिलाफ जंग लड़ी थी, तो वो यही शक्ल थी। तो उस वक्त के ऊपर चूंकि बहुत से मुसलमान भी अंग्रेजों की नीलामी में चले जाते थे जमीन खरीदने के लिए, तो उस जमाने के यहाँ के पाटीदार पटेल हिंदुओं ने बाकायदा एक इस्तीफा जामिया डाभेल के दारुल इफ्ता में उस जमाने में पूछा था, जिसके मुस्तफ्तीन वल्लभ भाई पटेल के कहने से हमारे यहाँ के पाटीदार पटेल लोग थे और उस वक्त पर वहाँ पर सदर मुफ्ती थे हजरत मुफ्ती अतीकुर रहमान साहब उस्मानी रहमतुल्लाह अलैह। तो उन्होंने उस फतवे का जवाब लिखा था और उस जमाने के अंदर हमारे यहाँ ये जो मीनारा मस्जिद वाला रोड है उसके ऊपर आगे जाकर के स्वराज आश्रम है, उस आश्रम वालों ने वो फतवा छपवाया था बड़ी मिकदार के अंदर ताकि मुसलमान लोग उस नीलामी में शिरकत न करें। वो फतवा बाद में ब्रिटिश गवर्नमेंट ने जब्त भी किया था और जिस प्रेस में छपा था उस प्रेस को भी बैन लगा था, उसको भी गवर्नमेंट ने जब्त किया था और वो असल फतवा हाथ से लिखा हुआ आश्रम के अंदर मौजूद है जो उस वक्त मुफ्ती अतीकुर रहमान साहब रहमतुल्लाह अलैह ने लिखा था वो। तो ये वही नीलामी थी। दूसरी शक्ल दीनी नीलामी, शरई नीलामी। शरई नीलामी ये है कि आखिरी बोली पर बाये राजी हो तब जाकर के जो है उसको वो चीज दी जाएगी। यानी एक चीज मजमे आम के अंदर बेचने के लिए रखी, जो आखिरी बोली आएगी यानी जो सबसे ज्यादा कीमत देने वाला आया तो अब बाये को कहा जाएगा भाई तेरी चीज का सबसे ज्यादा ये भाव बोलने वाला ये है, तू देने पर राजी है? वो कहे हाँ मैं राजी हूँ, तो ही वो बे होगी। वरना वो बाये यूं कह देवे कि मेरी चीज का आखिरी भाव बस यही आया, जाओ मुझे नहीं बेचना है, तो नीलामी कैंसल हो जाएगी। तो ये शरई नीलामी और दुनियावी नीलामी में फर्क है, मलूज रखना कि शरई नीलामी में जो आखिरी भाव आए उस भाव पर बाये राजी भी होना चाहिए। इसलिए कि मुमकिन है कि जितने लोग नीलाम में आवे वो सब आपस में चेन बना करके आवे, इससे आगे अपने को जाने का ही नहीं, फिर अपने सब मिलकर के खरीद लेंगे आपस में बांट लेंगे तो बेचारे बाये का नुकसान हो जाएगा। इसलिए जो आखिरी भाव आया उसके ऊपर बाये की रजामंदी शर्त है, क्योंकि शरीयत में अंतरादिन शर्त है रजामंदी का होना। और दूसरी बात यह है कि ये शरई नीलामी के अंदर जिसको भी बेचा जाएगा उसको खियारे ऐब भी हासिल होगा और खियारे रुयत भी हासिल होगा, दोनों खियार उसको हासिल होगा कि वो जब देखे और पसंद ना आवे तो वापिस भी कर सकता है। ये है बाबू भाई इल मुजायदा। اب اس میں آپ کے ذہن شریف میں آ گیا کہ مشتری لوگ بھاؤ بولیں گے، بھائی تو اپنی چیز مارکیٹ میں عام رکھ دے گا، مشترین بولیں گے میں اتنا دیتا ہوں میں اتنا دیتا ہوں. لیکن ایک شکل ہوتی ہے اس سے بالکل الٹی، کہ جس کے اندر بائعین قیمت بولتے ہیں اور مشتری قیمت منگواتا ہے، ایک الٹی شکل ہوتی ہے، جس کو انگریزی کے اندر ٹینڈر کہا جاتا ہے اور عربی میں بیع مناقصہ کہا جاتا ہے. یہ بیع مناقصہ ٹینڈر عام طور پر حکومتیں شائع کرتی ہیں، حکومت میں یہی قانون ہے. اسی طریقے سے جو پبلک رجسٹرڈ ٹرسٹ ہے اور جو حکومت کے اندر رجسٹرڈ ہوئے جتنے بھی ادارے ہیں، اس میں قانون یہی ہے کہ آپ کو اگر کوئی کام کروانا ہے یا کوئی چیز خریدنی ہے تو اس کے ٹینڈر باہر پاڑو. مثلاً یہ کہ بھائی یہ مدرسہ ہے اور مدرسے کے اندر 100 ترپائی چاہیے، اور وہ ترپائی مدرسے والے ایسے ڈائریکٹ نہیں خرید سکتے، قانون کے مطابق ان کو اخبار میں اعلان دینا پڑے گا کہ مدرسے میں 100 ترپائی مطلوب ہے، 7 کے لکڑے کی ہوگی، پائے ایسے ہوں گے. جتنے حضرات بھی شوق رکھتے ہو وہ اپنا اپنا بھاؤ بند لفافے میں مدرسے کے دفتر میں فلاں تاریخ تک میں جمع کرا لیں. پھر اہل مدرسہ بیٹھیں گے اور تمام کے تمام لفافے کھولیں گے اور دیکھیں گے کہ کس نے ریٹ کم دیا ہے، اب اسی کو آرڈر دو کہ آپ 100 ترپائی مدرسے کو دے دیجئے. اس کو ٹینڈر کہا جاتا ہے، بیع مناقصہ کہا جاتا ہے، حکومتوں کے نظام میں یہ لازمی چیز ہے. اسی طریقے سے جتنے بھی ادارے رجسٹرڈ ہوتے ہیں اس کے اندر بھی یہ شکل اختیار کرنا لازمی ہے. اس لیے تقریباً روزانہ اخبار میں حکومت کے مختلف شعبوں کی طرف سے ٹینڈر شائع ہوتے رہتے ہیں، فلاں چیز کا ٹینڈر، یہاں سے وہاں روڈ بنانے کا ہے اس کا ٹینڈر، کہیں کوئی جو ہے بس اسٹاپ بنانے کا ہے اس کا ٹینڈر، ریلوے اسٹیشن ریپیئرنگ کرنا ہے اس کا ٹینڈر، اور زنجیروں پر جھولتا ہوا بریج ریپیئر کرنا ہے اس کا ٹینڈر، یہ سب ٹینڈر باہر پڑتے ہی رہتے ہیں. چلو حضرت عطا ابن ابی ربا رحمت اللہ علیہ فرماتے ہیں کہ میں نے لوگوں کو پایا، چونکہ جس زمانے میں یہ ہے خیر القرون ہے، اسی لیے اس زمانے کے اہل علم اور فتویٰ لوگوں کا عمل شریع حجت ہے، تو حضرت عطا کہتے ہیں کہ میں نے لوگوں کو پایا کہ وہ حرج نہیں سمجھتے تھے غنائم کو بیچنے میں اس طریقے سے کہ جو زیادہ دیوے اس کو بیچا جاوے. یعنی ہمارے زمانے کے اندر یہ سلسلے عام ہیں کہ جو زیادہ قیمت دے گا اسی کو بیچ دیا جاوے، یہ ہمارے زمانے کا ایک رواج ہے. اس کو امام بخاری رحمۃ اللہ علیہ نے بطور ثبوت کے یہاں دلیل کے پیش کیا. جی
قال حدثنا بشر بن محمد قال اخبرنا عبد الله قال اخبرنا الحسين مكتب على طائف يد رواه الانجابي بن عبد الله رضي الله تعالى عنهما ان رجلا اعتبر غلاما له عنده للمحتاجه فاخبره النبي صلى الله عليه وسلم فقال ان يشتريه مني، فاشتراه نعيم بن عبد الله بكذا وكذا فدفعه اليه.
الله اكبر الله اشهد ان لا اله الا
Thank you.
الہ الا اللہ صلی اللہ علیہ وسلم. اللہم رب ہذہ دعوۃ تامہ و صلاۃ القائمہ آتی سیدنا محمد الوسیلۃ والفضیلہ والدرجۃ الرفیعۃ لسی مقام محمود الذی وعدتہ ورزقنا شفاعت یوم القیامۃ انک لا تخلف المیعاد. حضرت جابر ابن عبداللہ رضی اللہ تعالیٰ عنہ عنہم سے منقول ہے، ایک شخص نے اپنے غلام کو آزاد کر دیا، اس آدمی کا نام ہے ابو مذکور، آزاد کرنے والا یہاں مذکور نہیں ہے، ان کا نام ہے ابو مذکور، اور اس غلام جس کو انہوں نے آزاد کیا ان کا نام تھا یعقوب ان دوبورین. دوبور کا کیا معنی؟ کہ ابو مذکور نے یوں کہا کہ میرے یعقوب غلام، میرے مرنے کے بعد تو آزاد ہے. یہ ہے ان دوبورین کا مطلب. تو ان دوبور کا مطلب ہے انت حر ان دوبورین منی. آپ نے ہدایہ میں یہ لفظ پڑھا ہے کہ انت حر ان دوبورین منی، تو میرے مرنے کے پیچھے آزاد ہے، ایسا کہا اس کو. گویا اپنے غلام کو مدبر بنا ڈالا. فحتاج، اس کے بعد آزاد کرنے والا محتاج ہو گیا، ضرورت مند ہو گیا. کہتے ہیں کہ یہ صاحب اپنے غلام کو مدبر بنانے کے بعد مقروض ہو گئے، اور قرض خواہ اس سے مطالبے کرتے تھے، بھائی قرضہ لاؤ، بھائی قرضہ لاؤ، مقروض ہو گیا اور قرض خواہ سب اس سے مطالبے کرتے تھے. نبی کریم صلی اللہ علیہ وسلم کو بات پہنچی کہ اس نے تو اپنے غلام کو اپنے مرنے کے بعد آزاد کرنے کا وعدہ کر دیا ہے اور یہ خود محتاج ہو گیا ہے. تو نبی کریم صلی اللہ علیہ وسلم نے وہ غلام لے لیا، حضور نے وہ یعقوب غلام لے لیا، لاؤ تو بھائی تیرا غلام کہاں گیا، لیا. اور حضور نے اعلان کیا من یشتریہ منی، کون یہ غلام مجھ سے خریدے گا، کون یہ غلام مجھ سے خریدے گا، یہ حضور نے اعلان کر دیا. بس یہ لفظ ترجمۃ الباب سے مطابقت رکھنے والا لفظ ہے کہ اس ابو مذکور کا غلام نبی کریم صلی اللہ علیہ وسلم نے لے لیا اور عام لوگوں کو دعوت دے دی، کون یہ غلام مجھ سے خریدے گا. یہ حضور نے اعلان کیوں کیا؟ تاکہ یہ مدبر غلام حضور اس کا بیچ دیوے، بیچ کر کے جو سمن آئے گا وہ سمن قرض خواہوں کو حضور چکا دے رہے، اور جو ہے آقا کا قرضہ اس میں سے ادا ہو جائے. اس لیے نبی کریم صلی اللہ علیہ وسلم نے یہ غلام لے لیا اور فرمایا من یشتریہ منی، کون مجھ سے یہ غلام خریدے گا. اب یہاں ایک بات سمجھو، اس لفظ سے ترجمۃ الباب پر استدلال کر سکتے ہیں؟ ایک بڑا سوال شرح نے کھڑا کیا ہے کہ حضور نے ان کا وہ بنا ہوا مدبر غلام لے لیا اور اعلان کیا من یشتری من یشتری منی، کیا اس سے ترجمۃ الباب ثابت ہوگا؟ تو بعض حضرات تو کہتے ہیں کہ اس لفظ سے ترجمۃ الباب ثابت کرنا مشکل، چونکہ ایک سے زائد مرتبہ بولی نہیں لگائی گئی، اور ترجمۃ الباب کے اندر تو ہے ایک سے زیادہ مرتبہ بولی لگے. نیلام کس کو کہتے ہیں؟ جس میں ایک سے زائد افراد بولی لگاوے وہ نیلام کہلاتا ہے، اور یہاں تو ایک سے زائد افراد کی بولی لگی ہی نہیں، اسی لیے اس لفظ سے ترجمۃ الباب ثابت کرنا مشکل ہے. نمبر دو، دوسری بات سمجھو، من یشتریہ منی والے لفظ کو عام دعوت پر محمول کیا جائے، عمومی دعوت پر محمول کیا جائے۔ اب حضور کے جملے مبارک کا مطلب کیا لینے کا؟ مَنْ يَشْتَرِهِ مِنِّي کا، جو چاہے زیادہ پیسہ دے کر لے لے وے۔ ترجمہ کیا کرنے کا؟ جو خریدنا چاہے وہ زیادہ پیسے دے کر لے لے وے۔ حضور نے عام دعوت دے دی، یہ مفہوم اگر لیں گے تو ترجمۃ الباب ثابت ہو جائے گا، مَنْ يَشْتَرِهِ مِنِّي والے لفظ کے ذریعے سے۔ فَاشْتَرَاهُ نُعَيْمُ بْنُ عَبْدِ اللَّهِ، حضرت نعیم ابن عبداللہ نے وہ غلام خرید لیا۔ یہ قریشی صحابی ہے، نعیم ابن عبداللہ قدیم الاسلام ہے، اور انہوں نے اسلام قبول کرنے کے بعد ہجرت نہیں کی، فتح مکہ تک وہ مکہ ہی میں مقیم رہے۔ یہ نعیم ابن عبداللہ، انہوں نے اتنے اتنے درہم کے اندر خرید لیا۔ نبی کریم صلی اللہ علیہ وسلم نے وہ غلام ان کو دے دیا۔ دیکھیے کتنی بہترین تدبیر نبی کریم صلی اللہ علیہ وسلم نے ان کا قرضہ ادا کروانے کی کر دی، کہ بھائی تمہارے اوپر قرضہ ہو گیا ہے اور تمہارا غلام تم نے مدبر بنا دیا ہے، لاؤ میں بیچ ڈالوں اس کو، اور جو سمن اس کا آئے گا وہ سب قرض خواہوں کو ہم بانٹ دیں گے۔ لیکن یہاں چند مسائل کھڑے ہو گئے۔ پہلا مسئلہ تو یہ کھڑا ہو گیا کہ مدبر کی بیع جائز ہے کیا؟ یہ ایک مسئلہ کھڑا ہو گیا۔ یہ روایت احناف کے خلاف پڑتی ہے، چونکہ ہمارے یہاں مدبر کی بیع جائز نہیں ہے۔ امام مالک رحمت اللہ علیہ کے نزدیک بھی مدبر کی بیع جائز نہیں ہے، تو یہ روایت حنفیہ اور مالکیہ کے خلاف پڑے گی، چونکہ دونوں کے یہاں مدبر کی بیع جائز نہیں ہے، جبکہ امام شافعی، امام احمد رحمت اللہ علیہ کے نزدیک مدبر کی بیع جائز ہے، اس لیے ان کے تو عین موافق روایت ہو گئی۔ اگرچہ مالکیہ میں بھی ایک روایت یہ آئی ہے کہ مدبر کو موت پر بیچ سکتے ہیں، آقا زندگی میں نہیں بیچ سکتا، مدبر کو آقا زندگی میں نہیں بیچ سکتا، مرنے کے اوپر اس کے وارث لوگ اس کو بیچ سکتے ہیں، اس لیے زیادہ تکلیف مالکیہ کو بھی نہیں اس روایت سے، اگر تکلیف آئے گی تو احناف کو، چونکہ یہ روایت سراسر ان کے خلاف پڑ رہی ہے۔